الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. سرکار مدینہ راحت قلب و سینہ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا فرمان عالی شان ہے، جسے یہ پسند ہو کہ وہ کل اللہ تعالیٰ سے اس حال میں ملے کہ اللہ تعالیٰ اس سے راضی ہو، اسے چاہیے کہ مجھ پر کثرت سے درود پڑے، صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد صلی اللہ علیہ وسلم. اللہ عز و جل ارشاد فرماتا ہے، بسم اللہ الرحمن الرحیم، وَيَسْتَفْتُونَكَ فِي النِّسَاءِ قُلِ اللَّهُ يُفْتِيكُمْ فِيهِنَّ وَمَا يُتْلَى عَلَيْكُمْ فِي الْكِتَابِ فِي يَتَامَى النِّسَاءِ اللَّاتِي لَا تُؤْتُونَهُنَّ مَا كُتِبَ لَهُنَّ وَتَرْغَبُونَ أَن تَنكِحُوهُنَّ وَالْمُسْتَضْعَفِينَ مِنَ الْوِلْدَانِ وَأَن تَقُومُوا لِلْيَتَامَى بِالْقِسْطِ وَمَا تَفْعَلُوا مِنْ خَيْرٍ فَإِنَّ اللَّهَ كَانَ بِهِ عَلِيمًا. اور آپ سے عورتوں کے بارے میں فتویٰ مانگتے ہیں، تم فرماؤ کہ اللہ اور جو کتاب تمہارے سامنے تلاوت کی جاتی ہے وہ تمہیں ان عورتوں کے بارے میں فتویٰ دیتے ہیں کہ ان کے حقوق ادا کرو، اور وہ تمہیں فتویٰ دیتا ہے ان یتیم لڑکیوں کے بارے میں جنہیں تم ان کا مقرر کیا ہوا میراث کا حصہ نہیں دیتے اور ان سے نکاح کرنے سے بے رغبتی کرتے ہو، حکم یہ دیتا ہے کہ تم یہ کام نہ کرو. کمزور بچوں کے بارے میں فتویٰ دیتا ہے کہ ان کے حقوق ادا کرو اور یتیموں کے حق میں انصاف پر قائم رہو، اور تم جو نیکی کرتے ہو تو اللہ اسے جانتا ہے. اس آیت مبارکہ میں جو احکام بیان کیے گئے ہیں ان کا شان نزول کچھ اس طرح ہے. زمانے جاہلیت میں عرب کے لوگ عورت اور چھوٹے بچوں کو میت کے مال وراثت سے کچھ حصہ نہ دیتے تھے. جب آیت میراث نازل ہوئی تو انہوں نے عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وسلم، کیا عورت اور چھوٹے بچے وارث ہوں گے؟ اس پر یہ آیت مبارکہ نازل ہوئی اور اس میں ان کو جواب دیا گیا کہ عورتیں بھی میراث میں حقدار ہیں اور بچے بھی میراث کے اندر حقدار ہوں گے. دوسری روایت، حضرت عائشہ رضی اللہ تعالی عنہا نے ارشاد فرمایا کہ یتیموں کے سرپرستوں کا دستور یہ تھا کہ اگر یتیم لڑکی صاحب مال و جمال ہوتی تو اس سے تھوڑے مہر پر نکاح کر لیتے، اور اگر وہ حسن و مال نہ رکھتی تو اسے چھوڑ دیتے، اور اگر حسن صورت تو نہ ہوتی لیکن مالدار ہوتی تو اس سے نکاح نہ کرتے، اور اس اندیشے سے دوسرے کے نکاح میں بھی نہ دیتے کہ وہ مال کے اندر حصہ دار ہو جائے گا. تو ان تمام چیزوں کو سمجھانے کے لیے یہاں پر یہ حکم دیا گیا کہ اللہ تعالیٰ تمہیں عورتوں کے بارے میں فتویٰ دیتا ہے کہ ان کے حقوق پورے کرو، تمہیں یتیم بچیوں کے بارے میں حکم دیتا ہے کہ ان کے حقوق ادا کرو، تمہیں کمزور بچوں کے بارے میں حکم دیتا ہے کہ ان کے حقوق ادا کرو اور یتیموں کے حقوق بھی ادا کرو. تو گویا زمانہ جاہلیت کے اندر جو بری عادتیں، جو برے رسم و رواج پائے جاتے تھے، قرآن پاک نے ان تمام کا رد کیا اور ان تمام کا خاتمہ فرمایا. سرکار دو عالم صلی اللہ علیہ وآلہ وسلم کی بارگاہ میں ایک شخص نے حاضر ہو کر عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وسلم، میرا دل بڑا سخت ہے، کیا کروں؟ نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، کیا تمہیں یہ پسند ہے کہ تیرا دل نرم ہو جائے؟ اس نے عرض کی، جی ہاں. تو سرکار دو عالم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، تیرے پاس کوئی یتیم آئے تو اس کے سر پر ہاتھ پھیرا کرو اور اپنے کھانے میں سے اسے کھلاؤ، تیرا دل نرم ہو جائے گا اور تیری حاجتیں بھی پوری ہوں گی. تو یہ وہ چیزیں ہیں جو ہماری شریعت نے ہمیں تلقین فرمائی ہے، عورتوں کے حقوق کے بارے میں، بچوں کے حقوق کے بارے میں. تو دنیا کے اندر اس وقت जो इंसानी हुकूक की बात की जाती है, जो ह्यूमन राइट्स की बात की जाती है, उसके बारे में सबसे पहले कलाम जो किया है वो हमारे दीन इस्लाम ने किया। और जो बुरी रस्में और बुरे रवाज लोगों में राज थे, जो जुल्मों सितम के तरीके लोगों में पाए जाते थे, उनका सबसे पहले जो कला कमा किया है वो सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम की जाते मुबारका ने किया। इसके बाद इरशाद फरमाया, वह इनिमरातुन खाफत मिम्बालिहा नुशूजन औ इरादन फला जुनाह अलैहिमा अन युसलिहा बैनहुमा सुलहा वस्सुलहु खैर وأحضرت الأنفس الشح وإن تحسنوا وتتقوا فإن الله كان بما تعملون خبيرا। और अगर किसी औरत को अपने शौहर की ज्यादती या बेरगबती का अंदेशा हो तो उन पर कोई हर्ज नहीं कि आपस में सुलह कर लें, और सुलह बेहतर है और दिल को लालच के करीब कर दिया गया है। और अगर तुम नेकी और परहेजगारी इख्तियार करो तो अल्लाह को तुम्हारे कामों की खबर है। ये आयत मुबारका हमें इस बात का दर्स देती है कि हमारा दीन हमारी घरेलू जिंदगी, हमारी मुआशरती जिंदगी के बारे में हमें मुकम्मल अहकाम बयान फरमाता है। इसलिए जब हम ये कहते हैं कि हमारा दीन कामिल है और हमारे दीन ने जिंदगी के हर शोबे के अंदर हमारी रहनुमाई की है, तो ये आयते मुबारका इस बात की दलील है कि जो हमारे घर के मामलात हैं, जो हमारे आइनी मामलात हैं और जो हमारे मुआशरती मामलात हैं, हमारे दीन ने उन चीजों के बारे में भी हमारी रहनुमाई फरमाई। चुनाचे इरशाद फरमाया, बीसियों जगह तो शोहर को बताया कि बीवियों के हुकूक ये हैं और तुम्हें उनके हुकूक पूरे कर ले। अब यहां फरमाया कि किसी बीवी को यह अंदेशा है कि उसका शौहर उस पर ज्यादती करेगा, उसके हुकूक अदा नहीं करेगा या उससे बेरगबती करेगा, उससे मोहब्बत का सलूक नहीं करेगा, तो फरमाया कि इन पर कोई हरज नहीं कि आपस में सुलह करें, आपस में इफहाम व तफहीम से काम लें। आपस के अंदर अगर कोई नाराजगी या कोई दूरी पैदा हो जाए तो उसका यह मतलब नहीं है कि उसका नतीजा तलाक ही निकलना चाहिए, बल्कि शरीयत ने फरमाया कि आपस के अंदर वो सुलह सफाई करें, आपस के अंदर वो इफाम व तफीम के साथ मिलाप पैदा करें। और बिलफर्द ये नहीं कर सकते तो फिर अपनी तरफ से एक एक आदमी मुकर्रर करे जो आपस के अंदर बातचीत करके इनके दरमियान सुलह करा सके। तो अब सुलह कराने का क्या तरीका हो सकता है या बाहमी सुलह करने का क्या तरीका हो सकता है, तो उसका तरीका यही होता है कि हर कोई अपनी अपने थोड़े बहुत हुकूक से जो है वो सरफे नजर कर ले। शौहर को पता है कि बीवी मेरे ये हुकूक अदा नहीं करती, जो बहुत जरूरी है उसके बारे में ताकीद कर दे और कुछ हुकूक के ऊपर कंप्रोमाइज करे। इसी तरह बीवी जो है उसे बहुत सारी शिकायतें हैं, तो कुछ चीजों के बारे में वो नरमी इख्तियार करे, कुछ चीजों के बारे में वो भी कंप्रोमाइज करे, तो नतीजा ये होगा कि आपस के अंदर सुलह हो जाएगी। और अगर हर कोई अपनी जगह पर अड़ा रहा, वो कह रहा मेरे हुकूक और वो कह रहा मेरे हुकूक, तो नतीजा ये होगा कि हुकूक किसी के भी अदा नहीं होंगे और दोनों के दरमियान जुदाई हो जाएगी। तो फरमाया वस्सुल्ह खैर, सुलह हर हाल में बेहतर है, सुलह करना ही बेहतर होता है इस मामले के अंदर भी और इसके अलावा दुनियावी मामलात के अंदर भी। मजीद फरमाया कि दिलों को लालच के करीब कर दिया गया, कि दिल जो है वो लालच के फंदे के अंदर फंसे हुए। हम बीसियों काम नहीं करते, हमें लालच होती तो कर भी लेते, बीसियों लोग हमें काम करने का कहते नहीं करते, अगर उसी के अंदर हमें अपना कोई मफाद नजर आता तो हम कर लेते हैं। तो यह है कि दिल जो है वो लालच के करीब कर दिए गए। तो कामिल बंदा वो होता है जो अपने दिल की लालच की तरफ नजर नहीं करता, बल्कि अल्लाह ताला की रिजा की तरफ नजर करता है और अल्लाह ताला की रिजा पर अपनी पसंदीदा चीजों को भी कुर्बान कर देता है। तो ऐसे बंदे अल्लाह अज्जा वजल की बारगाह में महबूब हैं और अल्लाह की बारगाह में मकबूल हैं। और तुमसे हरगिज ना हो सकेगा कि औरतों को बराबर रखो अगरचे तुम कितनी ही इसकी हिर्स करो। तो ये तो ना करो कि एक ही बीवी की तरह पूरे पूरे झुक जाओ और दूसरी को लटकती हुई छोड़ दो। और अगर तुम नेकी और परहेजगारी इख्तियार करो तो बेशक अल्लाह बख्शने वाला मेहरबान है। शरीयत ने चूंकि मुसलमान को इजाजत दी है कि एक वक्त में वो चार तक बीवियां रख सकता है, अब अल्लाह अज़्ज़ा वजल इरशाद फरमाता है कि तुम अगर ये चाहो कि उनके दरमियान बिल्कुल 100% अदल व इंसाफ करो तो ये मुमकिन नहीं, ये नहीं हो सकेगा। यानी जितनी रगबत एक की तरफ उतनी दूसरी की तरफ, जितनी मोहब्बत एक से उतनी दूसरे से, जितनी तवज्जो एक की तरफ उतनी दूसरे की तरफ। अगर हर हर चीज के अंदर तुम बराबरी की कोशिश करोगे तो ये तुमसे नहीं हो सकेगा, अगरचे तुम इसकी कितनी ही हिर्स करो। एक के साथ ज्यादा मोहब्बत होती है, दूसरी के साथ कम होती है, एक की तरफ तवज्जो ज्यादा होती है, दूसरी की तरफ तवज्जो कम होती है। तो जो मामला तुम्हारे दिल के हैं, जो तुम्हारे इख्तियार में नहीं, उनके अंदर तो अगर कमी बेशी होती है तो उसमें हर्ज नहीं, लेकिन जो मामला तुम्हारे इख्तियार में है, एक के पास जितना वक्त गुजारा उतना दूसरे के पास गुजारा जाए, और एक को जितना खर्चा दिया उतना दूसरे को दिया जाए, एक को जिस तरह सहूलियत दी उतनी दूसरी को दी जाए, तो ये वो चीजें हैं कि जिनके अंदर तुम बराबरी कर सकते हो। तो जो तुम्हारे इख्तियार के अंदर काम है उनमें तुम बराबरी करो, और जो इख्तियार में नहीं है उनके बारे में अल्लाह ताला तुमसे दरगुजर फरमाएगा। तो फरमाया कि 100% बराबरी तो नहीं कर सकते, लेकिन ऐसा तो ना हो कि एक की तरफ इतनी तवज्जो और एक के हुकूक का इस कदर ख्याल रखा जाए कि दूसरी को तुम बिल्कुल लटका हुआ छोड़ दो और दूसरी के हुकूक बिल्कुल अदा ना करो। फरमाया इसकी तुम्हें इजाजत नहीं है, बल्कि उनके दरमियान यकसां बर्ताव करना तुम्हारे लिए इख्तियारी उमूर के अंदर जरूरी है। इसके बाद इरशाद फरमाया वइन यतफर्रका युग्नि अल्लाहु कुल्लम मिन सअतिही वकान अल्लाहु वासिअन हकीमा। और अगर वो मियां बीवी दोनों जुदा हो जाएं तो अल्लाह अपनी वसअत से हर एक को दूसरे से बेनियाज कर देगा, और अल्लाह वसअत वाला हिकमत वाला है। यानी अगर मियां बीवी में सुलह ना हो सके और तलाक हो जाए तो मियां और बीवी दोनों अल्लाह पर तवक्कुल करें। अल्लाह ताला मियां को दूसरी बीवी अता फरमा देगा, बीवी को दूसरा शोहर अता फरमा देगा। ये जो हमारे यहां होता है कि खुदा ना खासा यानी तलाक हो जाए तो उसके बाद एक ऐसा समझा जाता है कि गोया अब तो जिंदगी ही खत्म हो गई, तो अल्लाह ताला ने ऐसे मौके पर तसल्ली इरशाद फरमाई कि अगर मियां बीवी दोनों जुदा हो जाएं तो अल्लाह ताला हर एक को अपने फजल से अपनी वुसअत से गनी कर देगा, दूसरे से बेपरवाह कर देगा और दूसरे का हाजतमंद ना रखेगा। तो खुदा ना खासा अगर किसी के हां ये मामला हो जाए, तलाक का मामला हो जाए, तो अक्सर देखने में आया है कि लड़की वाले इस मामले में बड़े परेशान होते हैं, और ये परेशानी की बात भी है। लेकिन अगर ये आयते मुबारका बार बार जो है वो दोहराएं, बार बार इस पर गौर करें, तो इंशाल्लाह अज़्ज़ा वजल उनकी तस्कीन हो जाएगी कि अल्लाह ताला ने फरमाया कि अगर उन दोनों में जुदाई हो जाए तो अल्लाह ताला अपनी वुसअत से उनको एक दूसरे से बेनियाज कर देगा। तो अगरचे शुरू के अंदर धचका होता है, तकलीफ होती है, दुख होता है, समझ नहीं आता, लेकिन अगर अल्लाह ताला पर तवक्कुल किया जाए, कामिल तरीके से भरोसा किया जाए, अपने मामले को अल्लाह ताला पर छोड़ दिया जाए, तो अल्लाह ताला रास्ता पैदा कर देता है। एक यहां पर मुफीद वजीफा है, अर्ज करता हूं। हजरत उम्मे सलमा रजी अल्लाह ताला अन्हा उम्मुल मोमिनीन फरमाती हैं, फरमाया कि मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को इरशाद फरमाते हुए सुना, जिस बंदे को कोई मुसीबत पहुंचे और वो ये दुआ पढ़ ले, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, अल्लाहुम्मा अजुरनी फी मुसीबती व अखलिफ ली खैरम मिनहा, जो ये दुआ पढ़े मुसीबत के अंदर, तो फरमाया अल्लाह ताला उसे उस मुसीबत पर सवाब अता फरमाएगा और उससे बेहतर चीज उसे अता कर देगा। तो हजरत उम्मे सलमा रदी अल्लाह ताला ना फरमाती है, जब मेरे शौहर हजरत अबू सलमा रदी अल्लाह ताला अन्हो का इंतकाल हुआ तो मैंने यही दुआ पढ़ी, इसकी बरकत से अल्लाह ताला ने मुझे उनसे बेहतरीन शौहर यानी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अता फरमा दिए। तो ये मुसीबत के वक्त ये पढ़ने की दुआ, किसी की कोई चीज छिन जाए, खो जाए, कोई अजीज जो है वो दुनिया से चला जाए, या कोई और मसला दरपेश हो, तो उसे चाहिए कि ये दुआ पढ़े। इंशाल्लाह इस दुआ की बरकत से सवाब भी मिलेगा और अल्लाह ताला उसका बेहतर बदल भी उसे अता फरमा देगा। दुआ के अल्फाज दोबारा सुन लीजिए, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, अल्लाहुम्मा अजुरनी फी मुसीबती व अखलिफ ली खैरम मिनहा। ये दुआ इंशाल्लाह अज़्ज़ा वजल दुनिया आखिरत दोनों एतबार से मुफीद साबित होगी। इसके बाद इरशाद फरमाया वलिल्लाहि मा फिस समावाति वमा फिल अर्ध वलकद वस्सैना अल्लज़ीना ऊतुल किताब मिन क़ब्लिकुम व इय्याकुम अन तक़ुल्लाह व इन तकफुरू फ इन्ना लिल्लाहि मा फिस समावाति वमा फिल अर्ध व काना अल्लाहु गनियन हमीदा वलिल्लाहि मा फिस समावाति वमा फिल अर्ध व कफा बिल्लाहि वकीला। إن يشأ يذهبكم أيها الناس ويأتي بآخرين وكان الله على ذلك قديرا. اور اللہ ہی کا ہے جو کچھ آسمانوں میں ہے اور جو کچھ زمین میں، اور بے شک ہم نے ان لوگوں کو جنہیں تم سے پہلے کتاب دی گئی اور تمہیں بھی تاکید فرما دی ہے کہ اللہ سے ڈرتے رہو، اور اگر نہ مانو تو بے شک اللہ ہی کا ہے جو کچھ آسمانوں میں ہے اور جو کچھ زمین میں ہے، اور اللہ بے نیاز ہے، خوبیوں کا مالک ہے، اور اللہ ہی کا ہے جو کچھ آسمانوں میں ہے اور جو کچھ زمین میں، اور اللہ کافی کارساز ہے. اے لوگو، اگر وہ چاہے تو تمہیں لے جائے اور دوسروں کو لے آئے، اور اللہ اس پر قادر ہے. یہاں جو چیز بیان فرمائی، دو چیزیں یہاں پر بیان کی ہیں. ایک تو ارشاد فرمایا کہ اللہ تعالی نے گزشتہ امتوں کو اور اس امت کو ایک بات کا تاکید کے ساتھ حکم دیا، پچھلی امتوں کو بھی وہی حکم دیا گیا اور اس امت کو بھی وہی حکم دیا گیا، اور وہ حکم کیا ہے؟ اتق اللہ، اللہ سے ڈرتے رہو. اللہ سے ڈرنے کا حکم جو ہے یہ پچھلی امتوں کو بھی دیا گیا اور یہ اس امت کو بھی دیا گیا. دوسری بات جو اس آیت مبارکہ میں ہے وہ فرمائی اللہ تعالی کی عظمت کا بیان، آسمان و زمین میں جو کچھ ہے، خواہ وہ فرد بشر ہے یا وہ فرشتے ہیں یا وہ ان کے علاوہ کوئی اور مخلوق ہے، وہ تمام کی تمام اللہ عز و جل کی ملکیت ہے، اسی کی پیدا کردہ ہے، اسی کا رزق کھاتی ہے، اور ہر چیز پر کامل قدرت اور کامل ملکیت اللہ عز و جل کی ہے. تو اے لوگو، اگر اللہ چاہے تو تم سب کو فنا کر دے اور تمہاری جگہ دوسروں کو لے آئے، اور اللہ تعالیٰ پر یہ کوئی مشکل نہیں، اللہ تعالیٰ ہر شے پر قادر ہے، تو تمام کائنات کو پلک جھپکنے کے اندر اگر وہ فنا کے گھاٹ اتار دے اور اس سے بڑھ کر کئی گنا زیادہ تعداد میں اور مخلوقات کو پیدا کر دے، تو اللہ تعالیٰ کی قدرت اس پر بھی ہے، اللہ تعالیٰ کی قدرت کے سامنے یہ چیز کوئی مشکل نہیں. ارشاد فرمایا من کان یرید ثواب الدنیا فعند اللہ ثواب الدنیا والآخرہ وکان اللہ سمیعا بصیرا. جو دنیا کا انعام چاہتا ہے تو دنیا و آخرت کا انعام اللہ ہی کے پاس ہے، اور اللہ ہی سنتا دیکھتا ہے. جو دنیا کا ثواب چاہتا ہے تو دنیا آخرت دونوں جہاں کا ثواب اللہ کے پاس. سمجھانا یہ مقصود ہے کہ جب دنیا اور آخرت دونوں جہاں کے خزانے اللہ کے پاس ہیں، تو پھر اپنے عمل سے صرف دنیا ہی کیوں طلب کی جائے، صرف دنیا ہی کی طرف کیوں دیکھا جائے، جب اللہ تعالیٰ کریم ہے اور ہم اپنا عمل اخلاص کے ساتھ کرنے کے ذریعے اللہ تعالیٰ سے آخرت کا ثواب پا سکتے ہیں، اور اللہ تعالیٰ اپنے فضل سے ہمیں دنیا بھی عطا فرما دے گا، تو پھر ہم ریاکاری کے ذریعے، ہم اخلاص کو ترک کرنے کے ذریعے اپنے عمل کو برباد کیوں کریں؟ تو دنیا آخرت کا ثواب اللہ کے پاس ہے، لہذا اللہ تعالیٰ سے آخرت کی طلب کرنی چاہیے، اور دنیا بھی اللہ عز و جل اپنے فضل سے عطا فرما دے. اس کے بعد فرمایا یا ایھا الذین آمنوا کونوا قوامین بالقسط شہداء للہ ولو علی انفسکم او الوالدین والاقربین ان یکن غنیا او فقیرا فاللہ اولا بہما فلا تتبعوا الہوا ان تعدلوا وَإِن تَلْوُوا أَوْ تُعْرِضُوا فَإِنَّ اللَّهَ كَانَ بِمَا تَعْمَلُونَ خَبِيرًا. اے ایمان والو، اللہ کے لیے گواہی دیتے ہوئے انصاف پر خوب قائم ہو جاؤ، چاہے تمہارے اپنے یا والدین یا رشتے داروں کے خلاف ہی گواہی ہو. جس پر گواہی دو وہ غنی ہو یا فقیر، بہرحال اللہ ان کے زیادہ قریب ہے. تو نفس کی خواہش کے پیچھے نہ چلو کہ عدل نہ کرو. اگر تم ہیر پھیر کرو یا گواہی دینے سے منہ پھیرو، تو اللہ کو تمہارے کاموں کی خبر ہے. دین اسلام میں عدل و انصاف کا حکم بار بار دیا گیا، نہایت تاکید فرمائی گئی، اس کو مختلف پیرائے میں بیان کیا گیا. عدل کرنے سے جو اشیاء مانے ہوتی ہیں اور جو چیزیں آدمی کو نا انصافی کی طرف لے کر جاتی ہیں، یہاں ان کو بیان کر دیا. فرمایا کہ گواہی دو عدل و انصاف کے ساتھ، اگرچہ وہ تمہارے خلاف. آدمی جھوٹ کیوں بولے گا؟ غلط فیصلہ کیوں کرے گا، غلط گواہی کیوں دے گا؟ اس لیے کہ اس میں اس کا نقصان ہے. تو فرمایا کہ اگرچہ تمہارا نقصان ہو تب بھی تم نے سچ بولنا ہے اور حق کے اوپر قائم رہنا ہے اور عدل و انصاف کرنا ہے. دوسری وجہ، آدمی ناانصافی کرتا ہے اپنے رشتہ داروں کی وجہ سے، اقربا پروری کی وجہ سے. فرمایا اول والدین والاقربین، اگرچہ وہ گواہی تمہارے ماں باپ کے خلاف ہو اور اگرچہ وہ گواہی تمہارے رشتہ داروں کے خلاف ہو، بہرحال تم نے حق کے مطابق گواہی دینی ہے اور ناانصافی نہیں کرنی. ایک اور بات جو ناانصافی کی طرف آدمی کو لے جاتی ہے وہ یہ ہے کہ یا تو کوئی آدمی امیر ہے تو اس کی امارت سے متاثر ہو کر اس کے حق میں گواہی دے دیتا ہے، یا کوئی غریب ہے، آدمی اس کی غربت پہ ترس کھا کر اس کے حق میں گواہی دے دیتا ہے. تو فرمایا کہ ان یکن غنیاً او فقیراً، جس کے حق میں تم نے گواہی دینی ہے وہ غنی ہو یا فقیر، نہ اس کے غنا کی وجہ سے ناانصافی کرنی ہے اور نہ کسی کے فقر اور غربت کو دیکھ کر ناانصافی کرنی ہے. فاللہ اولا بہما، اللہ تعالیٰ ان کے زیادہ قریب ہے. تمہیں جو ترس آ رہا ہے یا تم جو متاثر ہو رہے ہو، تم اپنے ان جذبات سے صرف نظر کرو اور یہ دیکھو کہ حکم الہی اس بارے میں کیا ہے. اللہ تعالیٰ ان کے زیادہ قریب ہے، لہذا اپنی خواہشات کے پیچھے نہ چلو بلکہ حق کے مطابق گواہی دو. اس کے بعد ارشاد فرمایا یا ایھا الذین آمنوا آمنوا باللہ ورسولہ والکتاب الذی نزل علی رسولہ والکتاب الذی انزل من قبل ومن یکفر باللہ وملائکتہ وکتبہ ورسلہ والیوم الآخر فقد ضل ضلالا بعیدا. اے ایمان والو، اللہ اور اس کے رسول پر اور اس کتاب پر جو اس نے اپنے رسول پر اتاری اور اس کتاب پر جو اس سے پہلے نازل کی، ان سب پر ہمیشہ ایمان رکھو، اور جو اللہ اور اس کے فرشتوں اور اس کی کتابوں اور اس کے رسولوں اور قیامت کو نہ مانے تو وہ ضرور دور کی گمراہی میں جا پڑا. فرمایا اے ایمان والو، ایمان لاؤ. اگر تو ایمان والوں سے خطاب ہے، یعنی جیسے ہم سے خطاب ہے، تو پھر اس کا مطلب ہے کہ اے ایمان والو، ایمان پر ثابت قدم رہو. اور اگر اس سے اہل کتاب سے خطاب ہے، تو پھر اس کا مطلب ہے کہ اے پچھلی کتابوں اور نبیوں پر ایمان رکھنے والو، اس نبی پر اور ان کی کتابوں پر بھی ایمان لاؤ. اور اگر یہ منافقوں سے خطاب ہے، پھر اس کا مطلب ہے کہ اے زبان سے کلمہ پڑھ کر ایمان کا اظہار کرنے والو، دل کے ساتھ اللہ پر، اس کی کتابوں پر اور اس کے رسولوں پر ایمان لاؤ. تو یہاں پر جو ہمارے اعتبار سے حکم ہے، وہ ہمیں ایمان پر ثابت قدمی کا حکم دیا گیا. اس کے بعد فرمایا ان الذین آمنوا ثم کفروا ثم آمنوا ثم کفروا ثم ازدادوا کفرا لم یکن اللہ لیغفر لہم ولا لیہدیہم سبیلا. بے شک وہ لوگ جو ایمان لائے پھر کافر ہو گئے، پھر ایمان لائے پھر کافر ہو گئے، پھر کفر میں اور بڑھ گئے، تو اللہ ہرگز نہ انہیں بخشے گا اور نہ انہیں سیدھی راہ دکھائے گا. اس سے مراد کیا ہے؟ حضرت عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہما نے فرمایا کہ یہ آیت یہودیوں کے بارے میں نازل ہوئی. حضرت موسیٰ علیہ السلام پر ایمان لائے، پھر بچڑے کو پوج کر کافر ہو گئے، پھر توبہ کر کے ایمان لائے، پھر حضرت عیسیٰ علیہ السلام کے زمانے میں کفر کیا، اور پھر جب سرکار صلی اللہ علیہ وسلم تشریف لائے تو کفر میں اور بڑھ گئے. تو یہ ہے ایمان لائے پھر کفر کیا، پھر ایمان لائے پھر کفر کیا، پھر کفر میں بڑھ گئے. تو یہ جو سٹیپس ان کے بیان کیے گئے، تو یہاں پر اس کا تذکرہ ہے. اور دوسرا مفہوم یہ بیان کیا گیا کہ یہ منافقوں کے بارے میں، کہ وہ کبھی جو ہے وہ اسلام کا اظہار کرتے ہیں، کبھی کلمہ پڑھتے ہیں، کبھی کفر کرتے ہیں، کبھی اندر کفر کرتے ہیں. تو یہ ان کے جو مختلف احوال تھے ان کے اعتبار سے یہاں پر بیان کیا گیا. اور اس کے اعتبار سے پھر اگلی آیت سے ربط اس کا یوں قائم ہوتا ہے کہ فرمایا بشر المنافقین بان لہم عذابا علیما، منافقوں کو خوشخبری دے دو کہ ان کے لیے دردناک عذاب ہے. الذين يتخذون الكافرين اولياء من دون المؤمنين ايبتغون عندهم العزه فان العزه لله جميعا. وہ جو مسلمانوں کو چھوڑ کر کافروں کو دوست بناتے ہیں، کیا یہ ان کے پاس عزت ڈھونڈتے ہیں؟ تو تمام عزتوں کا مالک اللہ ہے. یہاں منافقوں کی نشانی بیان کی، کہ منافق مسلمانوں کو چھوڑ کر کافروں کو اپنا دوست بناتے ہیں. تو پتہ چلا کہ کافروں کو دوست بنانا ہماری شریعت کے اندر منع کیا گیا. اور یہ کفار کو اپنا دوست کیوں بناتے تھے؟ اس لیے کہ ان کے پاس ان کو یہ ہوتا تھا کہ اگر یہ غالب آگے تو ان کے ساتھ مل جائیں گے, ورنہ مسلمانوں کے اندر تو شامل ہی ہیں. تو فرمایا کہ کیا ان کے پاس عزت تلاش کرتے ہو؟ تمام عزتوں کا مالک تو اللہ تعالیٰ ہے, تو لہذا صرف اللہ سے لو لگائیں اگر ان کو عزت چاہیے, اور دنیا میں کسی کے پاس عزت تلاش نہ کریں. اس کے بعد فرمایا وَقَدْ نَزَّلَ عَلَيْكُمْ فِي الْكِتَابِ أَنْ إِذَا سَمِعْتُمْ آيَاتِ اللَّهِ يُكْفَرُ بِهَا وَيُسْتَهْزَأُ بِهَا فَلَا تَقْعُدُوا مَعَهُمْ حَتَّى يَخُوضُوا فِي حَدِيثٍ غَيْرِهِ إِنَّكُمْ إِذًا مِثْلُهُمْ إِنَّ اللَّهَ جَامِعُ الْمُنَافِقِينَ وَالْكَافِرِينَ فِي جَهَنَّمَ جَمِيعًا. اور بے شک اللہ تم پر کتاب میں یہ حکم نازل فرما چکا ہے کہ جب تم سنو کہ اللہ کی آیتوں کا انکار کیا جا رہا ہے اور ان کا مذاق اڑایا جا رہا ہے, تو ان لوگوں کے ساتھ نہ بیٹھو جب تک وہ کسی دوسری بات میں مشغول نہ ہو جائیں, ورنہ تم بھی انہی جیسے ہو جاؤ گے. بے شک اللہ منافقوں اور کافروں سب کو جہنم میں اکٹھا کرنے والا ہے. یہ آیت مبارکہ ساری چیزوں پر تنبیہ کرتی ہے. ہمارے زمانے میں ہمیں معلوم ہے کہ اللہ کی آیتوں کا انکار کیا جاتا ہے اور اللہ کی آیتوں کا مذاق اڑایا جاتا ہے. کہاں پر؟ فلموں کے اندر, ڈراموں کے اندر, تھیٹر ڈراموں میں, کامیڈی ڈراموں کے اندر, یا ویسے جہاں پر مستی مذاق کا ماحول ہوتا ہے وہاں پر مذاق اڑایا جاتا ہے, یا جو دہریہ ذہنیت رکھنے والے لوگ ہیں وہ دین کا مذاق اڑاتے ہیں. تو فرمایا کہ جب تم یہ باتیں دیکھو فلا تقعدوا معهم, تو ان کے ساتھ نہ بیٹھو. ایسے لوگوں کے ساتھ بیٹھنا منع ہے, اور اگر ان کے ان کفریات کے باوجود تم ان کے پاس بیٹھے تو فرمایا انکم اذم مثلہم, پھر تم بھی ان جیسے ہو جاؤ گے. وہ اللہ کا مذاق اڑاتے ہیں, وہ اللہ کے دین کا مذاق اڑاتے ہیں, وہ قرآن کی آیتوں کا مذاق اڑاتے ہیں. اگر تم ان سے دوری اختیار نہ کرو گے تو نتیجہ یہ ہوگا کہ تم بھی انہی جیسے ہو جاؤ گے. تو یہ کس قدر سخت وعید ہے اس حوالے سے. اس کے بعد ارشاد فرمایا الذين يتربصون بكم فان كان لكم فتح من الله قالوا الم نكن معكم وان كان للكافرين نصيب قالوا الم نستحوذ عليكم ونمنعكم من المؤمنين فالله يحكم بينكم يوم القيامه ولن يجعل الله للكافرين على المؤمنين سبيلا. وہ جو تمہارے اوپر گردش زمانہ کا انتظار کرتے رہتے ہیں, پھر اگر اللہ کی طرف سے تمہیں فتح ملے تو کہتے ہیں کیا ہم تمہارے ساتھ نہ تھے, اور اگر کافروں کے لیے فتح کا حصہ ہو تو ان سے کہتے ہیں کیا ہم تم پر غالب نہ تھے, اور کیا ہم نے مسلمانوں کو تم سے روکے نہ رکھا؟ تو اللہ تمہارے درمیان قیامت کے دن فیصلہ کر دے گا, اور اللہ کافروں کو مسلمانوں پر کوئی راہ نہ دے گا. یہ منافقوں کی ایک حالت کا بیان ہے کہ منافق وہ کام کرتے تھے کہ جس میں ان کا دونوں طرف سے تعلق جو ہے وہ تھوڑا تھوڑا برقرار رہے. فرمایا کہ اگر مسلمانوں کا ویسے تو نقصان چاہتے ہیں کہ ان کا نقصان ہو ہی جائے, اور بالفرض اگر مسلمانوں کو فتح مل جائے تو پھر یہ آ کر کہیں گے کہ کیا ہم تمہارے ساتھ نہیں تھے, ہم تمہارے ساتھ لڑے, تمہارے ساتھ شامل تھے, تو لہذا ہمیں بھی مفادہ چاہیے. اور اگر کافروں کو فتح نصیب ہو جائے تو ان سے کہتے ہیں کہ کیا ہم تم پر غالب نہ تھے کہ تمہیں پکڑ سکتے تھے مگر پھر بھی تمہیں نہ پکڑا, تو یوں ہم نے تمہاری مدد کی, ہم نے مسلمانوں کو تم سے روک کر رکھا, یوں ہم نے تمہاری مدد کی. تو گویا منافق ہر حال میں اپنے مفادات کے گرد گھومتے ہیں, ان کا نہ مسلمانوں کے ساتھ ایمان کے اعتبار سے تعلق اور نہ وہ دلی طور پر کافروں کے ساتھ جو ہے وہ کوئی حسن سلوک کرنے والے ہیں, بلکہ اپنے مفادات کے گرد وہ گھومنے والے ہیں. تو گویا مفادات ہی کو سب کچھ سمجھنا, یہ بیسیکلی منافقوں کا طریقہ ہے, اہل ایمان کا نہیں. اس کے بعد فرمایا ان المنافقین یخادعون اللہ وهو خادعهم وَإِذَا قَامُوا إِلَى الصَّلَاةِ قَامُوا كُسَالَى يُرَاءُونَ النَّاسَ وَلَا يَذْكُرُونَ اللَّهَ إِلَّا قَلِيلًا बेशक मुनाफिक लोग अपने गुमान में अल्लाह को फरेब देना चाहते हैं और वही इन्हें गाफिल करके मारेगा। और जब नमाज के लिए खड़े होते हैं तो बड़े सुस्त होकर लोगों के सामने रियाकारी करते हुए खड़े होते हैं और अल्लाह को बहुत थोड़ा याद करते हैं। ये मुनाफिकों की चंद एक अलामात बयान की। एक तो यह है कि नमाज नहीं पढ़ते, पढ़ते हैं तो सुस्ती के साथ पढ़ते हैं और फिर पढ़ने के अंदर भी रियाकारी की नीयत होती है और अल्लाह ताला को बहुत कम याद करते हैं। तो इन चीजों को सामने रख कर हमें अपनी हालत पर भी गौर करना चाहिए कि हमारे अंदर नमाज का कितना जज्बा है और हम नमाज के कितने पाबंद हैं, और क्या हम भी तो उन लोगों में से नहीं जो नहायत तो सुस्ती के साथ, मरे हुए दिल के साथ और बस गिरते पड़ते ही नमाज अदा करते हैं, या फिर हम हुक्म इलाही पर सरे तस्लीम खम करते हुए फौरन नमाज के लिए तैयार हो जाते हैं। इसके बाद फरमाया मुदबदबी नबी नजारिक ला इलाहा उलाई वला इलाहा उलाई वमन युद्लिल्लाहु फलन तजिद लहु सबीला। दरमियान में डगमगा रहे हैं, हकीकत में ना इनकी तरफ है ना उनकी तरफ, और जिसे अल्लाह गुमराह करे तो तुम उसके लिए हिदायत का कोई रास्ता ना पाओगे। मुनाफिक ना तो सही मोमिन है ना खुले काफिर, तो ये दरमियान के अंदर डगमगा रहे हैं, कभी इधर होते हैं कभी उधर होते, इनको समझ नहीं आती। और फिर फरमाया या अय्युहल्लज़ीन आमनू ला तत्तखिदुल काफिरीन औलिया मिन दूनिल मुमिनीन अतुरीदून अन तजअलू लिल्लाहि अलैकुम सुल्तानम मुबीना। ए ईमान वालों, मुसलमानों को छोड़कर काफिरों को दोस्त ना बनाओ, क्या तुम ये चाहते हो कि अपने ऊपर अल्लाह के लिए सरी हुज्जत कायम कर लो। मुसलमानों को बताया गया कि कुफार को दोस्त बनाना मुनाफिकों का तरीका है, मुसलमानों का नहीं। तो फरमाया कि तुम ये ना करो कि तुम काफिरों को दोस्त बनाओ, काफिरों को दोस्त बनाने का नतीजा ये होगा कि तुम्हें फायदा तो कुछ ना होगा, अलबत्ता अल्लाह की बारगाह में अपने खिलाफ हुज्जत कायम कर लोगे। तो लिहाजा पता चला कि काफिरों के साथ दोस्ती लगाने, काफिरों से दिली ताल्लुक कायम करने की इजाजत नहीं। जाहरी तौर पर सिर्फ दुनियावी कारोबार वगैरह ये उनसे कर सकते हैं, लेकिन दोस्तियां लगाना, दिली ताल्लुक कायम करना इसकी इजाजत नहीं है। फिर फरमाया इन्नल मुनाफिकीन फी दरकिल असफली मिनन नार वलन तजिद लहुम नसीरा। बेशक मुनाफिक दोजख के सबसे निचले तबके में हैं और तू हरगिज उनका कोई मददगार ना पाएगा। मुनाफिक जहन्नम के सबसे बदतरीन दर्जे के अंदर होंगे, यानी काफिर भी जो है वो जहन्नम के अंदर इनसे ऊपर होंगे और ये उससे भी नीचे वाले तबके में होंगे, क्योंकि दुनिया के अंदर ये अपनी मुनाफकत के जरिए इस्लाम को नुकसान पहुंचाया करते थे। अल्लाह ताला हमें ईमान पर इस्तकामत अता फरमाए और अपने शुक्रगुजार बंदों में शामिल फरमाए। आमीन बिजाहिन नबी अमीन सल्लल्लाहु ताला अलैहि वसल्लम।